40 سالہ جمہوریہ اسلامیہ ایران کا سیاسی استحکام۔ مختلف سیاسی نظریات کی شہرت کی وجہ سے پہلوی حکومت کی بنیادیں کمزور پڑنا شروع ہو گئیں۔ امام خمینی کا 3 ملکوں عراق، ترکی اور فرانس ملک بدر کیے جانا وجہ بنا کہ اسلام کے متن سے عملی طور پر نئے اور تازہ نظریات کی امید بن گئی۔ یاد رہے کہ اس دوران دائیں بازو کے لوگ عوامی نظریات کے مخالف ہونے کی وجہ سے عوام کی جانب سے نظر انداز کیے جانے لگے، جس کے نتیجے میں عوام کے اندر امام خمینی کی مقبولیت اور محبوبیت میں اضافہ ہو گیا۔ 1 فروری 1979 کو شاہ ایران ملک سے چلا گیا۔ 10 دن بعد امام خمینی کے حکم سے مارشل لا اٹھا لیا گیا اور عملی طور پر نئی حکومت بن گئی۔ انجینئر بازرگان، جو کہ ایک قوم پرست لیڈر تھا، اس نے امام خمینی کے فرمان سے حکومت کو اپنے اختیار میں لیا۔ 1979 عوام نے ریفرنڈم میں شرکت کی اور بالآخر 98% سے زائد ووٹرز نے اسلامی جمہوریہ کے حق میں رائے دی۔ اس کے بعد بائیں بازو کے لوگوں کی سازشیں ناکام ہو گئیں اور ان کے نظریات دم توڑ گئے۔ انقلاب اسلامی کے دشمنوں نے بہت جلد عسکری حملہ کر دیا۔ اسلامی جمہوریہ ایران نے 8 سال کی طویل جنگ میں بھاری جانی و مالی نقصان کے بعد کامیابی حاصل کر لی۔ عراقی باسی حکومت ہر طرح سے امریکہ کے کہنے پر چل رہی تھی، لا شرقیہ لا غربیہ کے نعرے کو سچ کر دکھایا، لیکن دنیا کے مختلف ممالک میں مختلف مکاتب فکر حاکم ہونے کی وجہ سے نئی سازشیں سامنے آئیں، جن کا سامنا اسلامی حکومت کو کرنا پڑا۔ جون 1988 میں جنگ ختم ہونے اور ہاشمی رفسنجانی کی حکومت قائم ہونے کے بعد سے حکومت نے اداروں کو قومیانہ شروع کیا اور ترقی و تعمیر کا دور شروع ہوا۔ اجتماعی، سماجی اور سیاسی بنیادی کاموں پر توجہ کیے بغیر ملکی تعمیر و ترقی کی طرف قدم بڑھا دیا گیا۔ اس عرصہ میں طبقاتی فرق میں اضافہ ہوا۔ 24 مئی 2008 کو ملکی نظریاتی و تفکراتی جہاد میں تبدیلی آ گئی۔ اس مرتبہ عالمی سیکولرزم نے ارادہ کیا کہ جمہوریہ اسلامی ایران کے ساتھ دو دو ہاتھ کرے اور معاملات کو آگے بڑھایا جائے۔ سید محمد خاتمی کہتے ہیں کہ دین اگر لوگوں کی خواہشات کے مقابلے میں آ جائے تو اسے راستہ چھوڑ دینا چاہیے۔ ذرائع ابلاغ کو بلا مشروط آزادی مل گئی اور اسلامی نظریے کے گرد مختلف نظریات کی بھیڑ لگ گئی، جو کہ ملک میں بدامنی اور بے چینی کی وجہ بنا۔ ان واقعات کے بعد ہاشمی رفسنجانی کی حکومت میں پائے جانے والی کمزوریاں اور ان کے نتائج سامنے آنے لگے۔ بائیں بازو کی طرف میل رکھنے والی دو حکومتوں کے کمزور اقدامات وجہ بنے کہ 2005 میں دائیں بازو کی طرف رغبت رکھنے والی حکومت کے لیے ملک میں راہ ہموار ہو گئی۔ محمود احمدی نژاد نے تعلیم، نئی آبادیوں کی تعمیر اور اپنے گھر کی سہولت، سڑکوں کے جال اور ملکی معیشت کو بہتر بنانے کی طرف تیز قدم بڑھائے، لیکن ان معاشی اقدامات کا انداز کمیونزم جیسا تھا۔ سیاسی رشد اور استحکام کی جانب توجہ کم رہی اور عوامی نظریات و خواہشات پر عدم توجہ باعث بنی کہ گزشتہ دو حکومتوں کی خرابیاں بھی زیادہ نمایاں ہونے لگیں۔ 2013 میں ایران پر ظالمانہ اقتصادی پابندیاں لگا دی گئیں۔ اس کے ساتھ مقابلہ کرنے کے لیے ضروری تھا کہ ملکی صلاحیت اور وسائل و توانائی پر انحصار کیا جائے، جبکہ ایران کے نئے منتخب صدر ایسی سوچ نہیں رکھتے تھے۔ پہلی مرتبہ اور 40 سال گزر جانے کے بعد ایران اور امریکہ کے وزرائے خارجہ کی ملاقات ہوئی۔ دوسری جانب حکومت بین الاقوامی معاہدوں کے ذریعے اپنی معاشی مشکلات کو حل کرنا چاہتی تھی، لیکن افسوس کہ 6 سال گزر جانے کے بعد نہ صرف اس کا کوئی نتیجہ حاصل نہ ہوا بلکہ ملکی ایٹمی پروگرام بھی غیروں کا اعتماد حاصل کرنے کے چکر میں مفلوج ہو کر رہ گیا۔ لیکن اس کے باوجود مذاکرات کے ذریعے اپنے مسائل حل کرنے کی امید ختم نہ ہوئی، جس کی وجہ سے ملکی پیداواری صلاحیت پر کوئی توجہ نہ دی گئی۔ اور پھر سونے پہ سہاگا یہ کہ امریکی نئے صدر کی جانب سے ایران کے خلاف مزید سخت اقتصادی و سیاسی پابندیاں لگا دی گئیں، اور یہ اقدام ایران میں لبرلزم کے سقوط کی ابتدا ثابت ہوا۔ جمہوریہ اسلامیہ ایران پر جاری امریکی دہشت گردی سے 40 سالہ مقابلہ۔ پہلی قسط۔
As I am president, the government of the United States will continue throughout the world to enhance human rights.
23 اپریل 1978، ولی اثر چوک۔ تحریک فرقان کے لوگوں نے ایرانی فوج کے سربراہ کو شہید کر دیا۔ روزنامہ اطلاعات کی شہ سرخی، فوج کے سربراہ کرنی کو قتل کر دیا گیا۔ ایران میں اسلامی انقلاب کی کامیابی کے بعد اعلیٰ سیاسی حکام اور عسکری قیادت کے خلاف یہ پہلی دہشت گردانہ کاروائی تھی۔ 28 جون 1981، حزب جمہوری اسلامی کے مرکزی دفتر میں ایک خوفناک دھماکہ سنائی دیتا ہے، जिसमें पार्टी के 70 से ज़ायद अहम अराकीन शहीद हो गए। मुनाफिकीन की जमात ने इस धमाके की जिम्मेदारी कबूल कर ली है। इन अंधुनाक वाकयात के बाद अमरीकी कांग्रेस के इजलास में रिचर्ड मोर्फी, सेनेट की बैन अल-अक़वामी राब्ता कमेटी के सरबराह ने गुरह मुनाफिकीन के साथ अपने रवाबित का इंकशाफ और एतराफ किया। CIA का मकसद ईरानी हुकूमत का खात्मा है, जिसकी खातिर सिर्फ गुरह मुनाफिकीन की माली इमदाद ही नहीं की जा रही थी, बल्कि मगरिब के साथ वाबस्ता दहशतगर्द गिरोहों ने इनकलाब के इब्तदाई सालों में 17,000 से ज़ायद ईरानियों को कत्ल किया, जिनमें ज्यादातर आम शहरी शामिल थे। जमहूरी इस्लामी ईरान पर जारी अमरीकी दहशतगर्दी से 40 साल मुकाबला। दूसरी किस्त।
We want better relations with Iran. I remember when we had good relations. We like the Iranian people. We have a lot of Iranians.
ब्रुकिंस इंस्टीट्यूट के डायरेक्टर मार्क बार्डनर बेउनवान ईरान और अमरीका की नई राहें में लिखता है, ईरान इस वक्त अपनी स्ट्रेटेजिक तब्दीली के हसास मरहले में दाखिल हो चुका है और उसे किसी सख्त जंग के साथ मगलूब नहीं किया जा सकता। अमरीकी सेनेट की बैन अल-अक़वामी रवाबित कमेटी के सरबराह जोसेफ बाइजन कहता है, बुश हुकूमत को चाहिए कि ईरान में आज़ादी और जमहूरियत के हामी अफराद और गिरोहों की माली मदद करे।
We also plan to request $75 million in the supplemental funding for the year 2006 to support democracy in Iran.
260 से ज़ायद फारसी ज़बान टीवी चैनल, हजारों वेबसाइट्स मगरिब के ऐसे मोरे हैं जिन पर बड़ी बड़ी रकमें खर्च करके इन्हें ईरान के साथ मुकाबले करने की खातिर खड़ा किया गया है। ईरान पर जारी अमरीकी दहशतगर्दी से 40 साल मुकाबला। तीसरी किस्त।
And I think the Iranian people are obviously love their country and are proud of its history. And I just hope they find a way to work through all this and I believe they will.
6 जून 2008 रोजनामा इस्लाम पर पाबंदी की खबर शाया होती है। जुमेरात के अखबारात मुश्तरका तौर पर इस पाबंदी के खिलाफ एहतजाज करते हुए एक जैसी सुर्खियां लगाते हैं, जैसा कि हुकूमत को बड़ी कीमत चुकाना पड़ेगी और इसी तरह तलबा खामोश नहीं रहेंगे। रात तक कुछ पहर गुजर चुका था कि तलबा का हुजूम दानिशगाह तेहरान के हॉस्टल से अचानक जुलूस निकालते हैं। हुजूम मुश्तइल हो जाता है और इंतजामिया के साथ झड़प शुरू कर देता है। इस बदअमनी के फौरन बाद असल जिम्मेदार अहमद वास्ती मुल्क से फरार कर जाता है और बिलाखिर व्हाइट हाउस से नमूदार होता है। 2008 के इंतखाबात से ठीक एक दिन पहले नेट तंजीम का एक अहम अफसर कॉन टेरमन अपनी रिपोर्ट में लिखता है, ईरान में सब्ज इनकलाब की बातें हो रही हैं। इस नेट तंजीम ने गुज़िश्ता सालों में लाखों डॉलर इस तहरीक पर खर्च किए थे।
Support the aspirations of the people who are in the streets in Iran today.
जमहूरी इस्लामी ईरान पर जारी अमरीकी दहशतगर्दी से 40 साल मुकाबला। चौथी किस्त।
United States wants the Islamic Republic of Iran to take its rightful place in the community of nations. That place cannot be reached through terror or arms.
2009 के शुरू में सॉफ्टवेयर की दुनिया में होने वाली खराबी पर दुनिया भर की सियासी हुकूमतों में तश्वीश पाई जाती है। अमेरिका ने अपने दिफा में इजाफे की खातिर इस खराबी को पैदा किया।
You got to put this in context that at the time we already knew, well, this is the most sophisticated piece of malware that we have ever seen. So it's kind of strange. Somebody takes that huge effort to hit one specific target. Well, that must be quite a significant target.
अमन आमा के जिम्मेदार लोग हैरत में थे और नतीजे पे नहीं पहुंच पा रहे थे। ये वायरस बेनाम STU-Next किसी खास मकसद के तहत बनाया गया था। कुछ अरसे बाद इस वायरस का फार्मूला सामने आ जाता है, जो कि ईरान में एटमी तवानाई के इलाके नातंज में रखे गए ईरानी सेंट्रीफ्यूजेस की तरतीब के ऐन मुताबिक था। ऐसा इन हालात में हुआ था कि जब इस वायरस की पहचान से कुछ महीना पहले ईरानी एटमी निजाम को कई हवालों से नुकसान बर्दाश्त करना पड़ा था। हकीकत में कई ममालिक और गिरोहों की जानिब से ईरान के एटमी प्रोग्राम के खिलाफ तारीख में सबसे बड़ा सॉफ्टवेयर हमला किया गया था। इस वाकये के बाद ईरान ने जवाबी कार्रवाई करते हुए अमरीकी तेल की कंपनी के 30,000 कंप्यूटर्स को वायरस के जरिए नुकसान पहुंचाया। नीज अमरीकी मालियाती निजाम पर एक बड़ा सॉफ्टवेयर हमला किया, जिसमें बैंक, स्टॉक मार्केट्स और मुत्तहिदा अमेरिका के दूसरे तमाम तिजारती मराकज शामिल थे।